आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
खुसियाली माना धन्यवादी सुलाई चढा
विश्वमा यीशुको जन्मदिनमा रमाइरहेछन् मानिसहरू मेला भैमण्डलीमा धन्यवाद सुलाई छोरा जन्मिए यीशु बेटे हैं गाना जन्मिए यीशु बेटे हैं गाना हमीलाई बचाओ
श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा तपाईँ सबैलाई मेरो ख्रिष्टी अभिवादन, जयमसी अनि नमस्कार। प्रिय श्रोता मित्र, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा सुलेमान राजाको प्रसिद्धता, लोकप्रियता र रानी सभा उससँग भेट गर्न टाढाको देशबाट आइन्। अमित्र, परमेश्वर फेरि दोस्रो पल्ट उत्सलाई उत्साह दिन प्रकट हुनुहुन्छ र उहाँले दाउदलाई उसको निम्ति नापको मानदण्डको रूपमा खड़ा गर्नुहुन्छ। यी दुई अध्यायहरूले सुलेमानको महानता र उसको शासनको समृद्धताको प्रमाण दिन्छ। मित्र, पहिलो राजा नौ अध्यायमा सबभन्दा पहिले हामी देख्नेछौ सुलेमान कहाँ परमेश्वर दोस्रो पल्ट प्रकट हुनुहुन्छ। पहिलो राजा नौ अध्याय एकदेखि तीन पदमा भनिएको छ, जब सुलेमानले परमप्रभुको मन्दिर र राजमहलको निर्माण गरी सिद्ध्याए र आफ्नो मनले इच्छा गरेका सबै पूरा गरी सिद्ध्याए, तब गिबोनमा तिनी कहाँ देखा पर्नु भए झै परमप्रभु तिनी कहाँ दोस्रो पल्ट देखा पर्नुभयो। परमप्रभुले तिनलाई भन्नुभयो, तैले मेरो सामुन्ने चढ़ाएको प्रार्थना र अर्ज बिन्ती मैले सुने, तैले निर्माण गरेको यस मन्दिरलाई मैले पवित्र पारेको छु र सदाको निम्ति मैले मेरो नाउँ त्यहाँ राखेको छु, मेरो नजर र मेरो हृदय त्यहाँ सधैँभरि रहनेछ। परमेश्वर सुलेमानलाई भनिरहनु भएको छ, म तलाई यहाँ मन्दिरमा भेट्ने छु, यो तिम्रो निम्ति र अरू मानिसहरूको निम्ति र संसारको निम्ति आउने स्थान हो, यो भेट्ने स्थान हो। चार पदमा भनिएको छ, त चाहिँ हृदयको इमानदारी र सोझोपनमा तेरो पिता दाऊद झैं मेरो सामुने हिँडिस भने र मैले आज्ञा गरेका सबै कुरा मान्दै मेरा विधि विधानहरू पालन गरिस भने। मित्र, अहिले परमेश्वर सुलेमानलाई आदेश दिनुहुन्छ, यदि त आफ्नो पिता दाऊद जस्तै मेरो दृष्टिमा हिँडिस भने म तेरो राज्य इसरायलमाथि सधैँको निम्ति स्थापित गर्नेछु। मानव मानदण्ड मापक हुन्, परमेश्वरको मानदण्ड वा मापक अनुसारको उच्च मापक वा स्तर होइन। दाऊदसँग परमेश्वरको निम्ति महान धारणा शक्ति थियो वा दाऊदसँग परमेश्वरको निम्ति महान अभिलाषा इच्छा थियो। उसले परमेश्वरलाई प्रेम गर्थे तर तिनी डगमगाए थरमराए र लडे तर तिनी फेरि जुरुक्कै उठेर परमेश्वर कहाँ पश्चाताप गर्दै आए। तिनी परमेश्वरसँग संगति गर्न चाहन्थे। परमेश्वरले सुलेमानलाई भन्नुभयो कि उहाँ दाऊदले जस्तै हृदयको इमान्दारितामा उहाँको दृष्टिमा सुलेमान हिँडेको चाहनुहुन्थ्यो। आज हृदयको इमान्दारिता हाम्रो निम्ति महत्वपूर्ण छ किनभने क्रिश्चियन जगतहरूमा धेरै पाखनपन देख्ने गर्छौं। मैले एउटा चर्च सांस्कृतिक कार्यक्रममा बोल्ने अवसर पाएको थिएँ जहाँ 500 मानिसहरू जम्मा भएका थिए अनि त्यस क्षेत्रको एकजना मनतातो ख्रिस्टियन राजनीतिज्ञ उठेर यही शब्द बोले। तपाईँ सोच्नुहुनेथ्यो कि तिनी त्यस जमातमा अति नै भक्त आत्मिक मानिस थिए तर सन्देश भन्दा पहिले उठेर गए। तपाईँलाई थाहा छ किन? तिनी परमेश्वरको वचन सुन्न चाहँदैनन्। तिनी परमेश्वरको वचनमा रूचि लिँदैनथे। आज यस किसिमको पाखनपन कपटपन थुप्रै देख्छौ अनि हामी आइतबार बिहानमा वा शनिबार बिहानमा कुनै मनतातो ख्रिस्टियनको पाखनपन प्रकट भएको देख्छौ। त्यहाँ थुप्रै मानिसहरू छन् जो संसारिक शारीरिक मानिसहरू हुन्। आफ्नो जीवन भोगविलासले भरिएको छ जसको जीवन परिवारमा राम्रो उदाहरणको जीवन छैन तैपनि तिनी चर्चमा आफ्नो कुममा ठूलो बाइबल च्यापेर आउँछ र सबै प्रकारको भक्ति आत्मिक अभिव्यक्तहरूको प्रयोग गर्दै परमेश्वर र परमेश्वरको इच्छाको बारेमा कुरा गर्छ। कसलाई त्यसले मूर्ख बनाउन कोशिश गरिरहेको छ? के तिनी सोच्दछन् कि तिनी परमेश्वरलाई मूर्ख तुल्याइरहेका छन्? मेरो मित्र, हामी परमेश्वरलाई मूर्ख बनाउन सक्दैनौ। सबै कुरा उहाँ जान्नुहुन्छ। दाऊद परमेश्वरको अगाडि हृदयको इमान्दारितामा हिँड्थे वा आफ्नो हृदयभित्रको इमान्दारितामा सधैँ परमेश्वरसँग हिँड्थे। परमेश्वरको अगाडि जब तिनले पाप गरे उसले यसको पश्चाताप गरे र शुद्धिकरण र क्षमाको निम्ति प्रार्थना गरे। यद्यपि उसको विश्वास केही समयको निम्ति डगमगाए पनि पतित भए तापनि तर उसको हृदयभित्रको भित्र भएको विश्वास कहिले पनि डगमगाएन पतित भएन। यद्यपि तिनी अपूर्ण भए तापनि परमेश्वरले उसलाई मानदण्ड वा स्तरको रूपमा खड़ा गर्नुभयो। मेरो दृष्टिमा तेरो पिता दाऊद झैं हिँड तब के त 5 पदमा भनिएको छ, जसरी मैले तेरो पिता दाऊदसँग प्रतिज्ञा गरेर यसो भने इसरायलको सिंहासनमा बस्नलाई मानिसको कहिले पनि अभाव हुने छैन, तेरो राजकीय सिंहासन इसरायलमाथि सदा सर्वदा स्थापित राख्नेछु। जबसम्म इसरायलसँग राजा हुन्थ्यो तिनी दाऊदको लाइनबाट वा दाऊदको वंशबाटका राजा हुनेथे अनि त्यहाँ एक दिन दाऊदको वंशमा एकजना आउनेछन् जसको काठीले छेदिएको हातले यो पूरा विश्वको राजदण्ड पक्राउनेछ। उहाँ प्रभु येशु ख्रिष्ट हुनुहुन्छ। 6-7 पदमा भनिएको छ, तर त अथवा तेरा छोराहरूले मलाई पछ्याउन छोडेर मैले तिमीहरूलाई दिएका मेरा आज्ञा र विधिहरू पालन गरेनौ र गएर अरू देवहरूको सेवा गर्यौ वा गर्न गयौ र तिनीहरूलाई पुज्यौ भने तब मैले तिनीहरूलाई दिएको देशबाट म इसरायललाई बहिष्कार गर्नेछु र मैले मेरो नाउँको निम्ति पवित्र गरेको यस मन्दिरलाई म त्याग्नेछु। तब इसरायल चाहिँ सबै मानिसहरूका बीचमा एउटा निन्दा र गिल्लाको पात्र बनिनेछ। मित्र, यहुदीहरू आज निश्चय नै एक उखान वा उक्ति भएका छन्। यो बिल्कुल ज्यूको त्यों यहुदीहरूको जीवनमा घटेर पूरा भएको छ। 8-9 पदमा भनिएको छ, यद्यपि यो मन्दिर अहिले प्रभावशाली छ त्यसबाट जाने सबै मानिस अवाक भएर गिल्ला गर्दै यसो भन्नेछन्, परमप्रभुले किन यस देश र यस मन्दिरसित यस्तो काम गर्नुभयो? मानिसहरूले यस्तो जवाब दिनेछन्, किनभने तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई त्यागेका छन् जसले तिनीहरूका पिता पुर्खालाई मिश्र देशबाट निकालेर ल्याउनु भएको थियो र तिनीहरूले अरू देवहरूको सेवा गर्दै र यिनीहरूलाई पुज्दै आलिङ्गन गरेका छन्। यसै कारणले हो कि परमप्रभुले यो सबै विपत्ति तिनीहरूमाथि ल्याउनु भयो। यो पनि ज्यूको त्यो भएर पूरा भएको छ। यदि तपाईँ त्यस स्थानमा जानुभए जहाँ एकपल्ट मन्दिर खड़ा भएको थियो, तपाईँ देख्नुहुनेछ यो अगमबाड़ी अनुसार ज्यूको त्यो भएर त्यहाँ घटेको देख्नुहुनेछ। त्यहाँ अहिले उमरको मस्जिद उभिएको छ। किन इसरायलको मुलुक यस्तो अवस्थामा छ? इसरायलले परमेश्वरलाई त्यागे मित्र, त्यो नै उत्तर हो। त्यसपछि निम्न पदहरूमा हामी देख्छौ सुलेमानको प्रसिद्धता, साथै यो पनि देख्छौ सुलेमान र हिराम बीच केही अबुझाइ वा कठिनाई खड़ा भइदियो। दशदेखि बाह्र पदमा भनिएको छ, यी दुई भवनहरू परमप्रभुको मन्दिर र राजमहल निर्माण गर्न सुलेमानलाई 20 वर्ष लाग्यो। सुलेमानले चाहेका सबै देवदार र सल्लाका काठहरू र सुन हिरामले जुटाइदिएका थिए। यसै कारण सुलेमान राजाले हिरामलाई गलिलमा 20 वटा शहरहरू दिए। तर जब सुलेमानले उनलाई दिएका ती शहरहरू हेर्न हिराम तुरुसबाट गए, तब उनलाई यी मन परेन। जब हिरामले 20 शहरहरू देखे, उसले महसुस गर्यो कि मन्दिरको निर्माणमा सुलेमानको लागि उसले दिएका चिज र गरेका कामहरूको निम्ति उचित पूरा दिनुपर्ने भुक्ता गर्नुपर्ने रकम सुलेमानले दिएन। वास्तवमा त्यहाँ अबुझाइ खड़ा भएको थियो अनि यसले नै यी दुई मानिसहरू बीच मतभेद खड़ा गर्यो। 17-19 पदमा भनिएको छ, अनि सुलेमानले गेजेरलाई पुननिर्माण गरे, तिनले तल्लो बेथोरेन, बालात र मरूभूमिमा आफ्नै देशभित्र भएको तत्मोर अनि आफ्ना सबै भण्डार राख्ने शहरहरू समेत आफ्ना रथहरू र घोड़ाहरू राख्नको निम्ति नगरहरू पनि बनाए। यरूसलेममा, लेबनानमा र आफूले शासन गरेका सबै इलाकाहरूमा तिनले बनाउनलाई इच्छा गरेका सबै कामहरू पूरा गरे। मित्र, यो पदहरूले सुलेमानको राज्यको विस्तृत फैलावट र उसको महान भवन निर्माण योजनाको वर्णन गर्दछ। 26-28 पदमा भनिएको छ, राजा सुलेमानले लाल समुद्रको किनारमा भएको एदोमको एलातनेरको एस्योन गेबरमा जहाजहरू पनि बनाए। हिरामले आफ्ना मानिसहरू, समुद्रका विषयमा जान्ने नाविकहरू, सुलेमानका मानिसहरूसित काम गर्न जहाजको बेडामा पठाए। तिनीहरू जहाजबाट ओपिरमा गए र त्यहाँबाट 14.5 टन सुन ल्याएर सुलेमान राजालाई दिए। सुलेमानले त्यस दिनमा सुनको व्यापार गर्थे। तिनीसँग जहाजका बेडाहरू थिए। एस्योन गेबेर लाल समुद्रको पश्चिमी स्थित थियो वा पश्चिमतिर स्थित थियो। यो सुलेमानको बन्दरगाह थियो। यसपछि हामी 10 अध्यायतिर पनि हेरौं, यहाँ हामी देख्छौ सभाको रानी सुलेमानलाई भेट्न टाढाको मुलुकबाट आउँछिन्। सभाको रानीको भेटघाटले यो कुराको प्रकट गर्दछ कि त्यस दिनमा परमेश्वरको निम्ति पूरा विश्वमा साक्षी दिने काममा सुलेमान सफल भएका थिए। सुलेमानको नाम प्रसिद्धता वा लोकप्रियता फैलिएको थियो अनि निश्चय नै संसारका हरेक कुनाबाट मानिसहरू यरूसलेममा जीवित र सत्य परमेश्वरलाई आराधना गर्न आइरहेका थिए। यो वर्तमान अनुग्रहको समयमा चर्च वा मण्डली विश्वमा सुसमाचार लिएर जानुपर्छ, तर पूरा संसारमा सुसमाचार लिएर जाने आज्ञा इसरायललाई दिइएको थिएन। जबकि इसरायल परमेश्वरप्रति इमानदारी र सत्य थिए, त्यो विश्वको निम्ति एक साक्षी थियो र विश्व यरूसलेममा आराधना गर्न आउँथे। 10 अध्यायमा हामीसँग त्यस दिनमा सुलेमानसँग भएको प्रभावको वर्णन छ। यो रानीको भेटघाटको निम्ति त्यहाँ आउने कुराले विश्वको राष्ट्रहरूमाथि एक परमेश्वरको प्रतिनिधिको रूपमा सुलेमानको शासनको प्रभावको देखाउँछ। पहिलो राजा 10 अध्यायको 1 पदमा भनिएको छ, जब सेवाको रानीले सुलेमानको कीर्ति र परमप्रभुका नवप्रतिको तिनको सम्बन्धबारे सुनिन्, गाह्रो गाह्रो प्रश्नहरू लिएर सुलेमानको जाँच गर्नलाई तिनी आइन्। सभाको रानी सुलेमान कहाँ आइन् किनभने तिनले सुलेमानको धेरै कृतिको बारेमा सुनेकी थिइन्। तिनले मन्दिरको बारेमा सुनेकी थिइन् जहाँ मानिसहरू परमेश्वर कहाँ पुग्न सक्छन् र तिनी परमेश्वरको बारेमा धेरै जान्न चाहन्छिन्। तिनले सुलेमानको बुद्धिको पनि सुनेकी थिइन्। त्यसकारण तिनी कठिन प्रश्नहरूसहित उसलाई जाँच गर्न भेट गर्नलाई आइन्। 2-5 पदमा भनिएको छ, तिनी एक साह्रै ठूलो लाओ लश्कर साथ यरूसलेममा आइन्। मसलाहरू, धेरै सुन र बहुमूल्य रत्नहरू लदाएर बोकेका ऊँटहरूको साथमा तिनी सुलेमानका आइन् र आफ्नो मनमा भएका सबै कुराहरूको विषयमा सुलेमानसित कुरा गरे। सुलेमानले तिनका सबै प्रश्नहरूको जवाब दिए। ती व्याख्या गर्न राजालाई केही पनि गाह्रो भएन। जब सेवाकी रानीले सुलेमानको सबै बुद्धि, तिनले निर्माण गरेको राजमहल, तिनको टेबलको भोजन, तिनको वरिपरि बस्ने अधिकारीहरू, आफ्ना उर्दी पोषक लाएर सेवा टहल गर्ने नोकर चाकरहरू, तिनलाई मध्य फियाउनेहरू र परमप्रभुको मन्दिरमा तिनले चढ़ाउने गरेका होम बलिहरू देखिन्, तब तिनी अवाक भइन्। 5 पदको अन्तिम खण्डमा भनिएको छ, परमप्रभुको भवनमा तिनले चढ़ाउने गरेका होम बलि देखेर सभाको रानी अवाक भइन्। तिनले देखिन् कि सुलेमान होम बलिद्वारा परमेश्वर कहाँ जान्थे पुग्थे। यो नै एक बलिदान हो जुनले अरूहरूले भन्दा धेरै गरेर ख्रिष्टको र उहाँको बलिदानको प्रतिस्थापक मृत्युको बताउँछ। हेब्रू 9:22 पदले भन्छ, वास्तवमा व्यवस्था अनुसार त रगतले झण्डै सबै थोक शुद्ध पार्दछ र रगत नबकाइकन पाप मोचन हुँदैन। होम बलि सभाको रानीको निम्ति गवाही वा साक्षी थियो। त्यति मात्र होइन, सभाको रानी सुलेमानको भवन निर्माण योजनासँग जस्तै महलहरू निर्माण, मन्दिर निर्माण र अन्य भवन निर्माणहरूमा सुलेमानको बुद्धिसँग प्रभावित भइन्। तिनले देखिन् चारैतिर प्रशस्तता, विलासिता र समृद्धता। यी समयको निम्ति यी परमेश्वरका जन इसरायलीहरू विश्वासयोग्य थिए र उहाँको निम्ति सत्य गवाही वा साक्षी थिए। 6-7 पदमा भनिएको छ, तिनले राजालाई भनिन्, तपाईँका उपलब्धिहरू र बुद्धिको बारेमा मैले मेरो देशमा सुनेको कुरा साँचो रहेछ, तर आएर आफ्नै आँखाले नदेखिन्जेल मैले पत्याएकी थिइन। साँच्चै यो त मलाई आधा पनि सुनाएको रहेनछ। तपाईँको बुद्धि र धन सम्पत्ति मैले सुनेको कुरा भन्दा धेरै ज्यादा रहेछन्। अनि 8-9 पदमा भनिएको छ, तपाईँका मानिसहरू कति खुशी होलान्, तपाईँको सामान्य निरन्तर उभिने र तपाईँको बुद्धि सुन्न पाउने यी तपाईँका अधिकारीहरू कति सुखी होलान्, तपाईँसित प्रसन्न भएर इसरायलको सिंहासनमा तपाईँलाई विराजमान गराउनुहुने परमप्रभु तपाईँका परमेश्वरलाई प्रशंसा होस्। इसरायलको निम्ति उहाँको अनन्त प्रेम भएको हुनाले न्याय र धार्मिकता कायम राख्नलाई उहाँले तपाईँलाई राजा तुल्याउनु भएको छ। यो अहिले तिनको गवाही हामी देख्छौ र म सोच्दछु यसले यो प्रकट गर्दछ कि तिनी जीवित र सत्य परमेश्वरलाई थाहा पाउन सकिन् वा जीवित र सत्य परमेश्वरलाई आफ्नो जीवनमा अपनाइन्, ग्रहण गरिन्। अनि हामी देख्छौ 10 पदमा यस प्रकार लेखेको छ, त्यसपछि तिनले राजालाई 4 टन सुन, प्रशस्त मात्रामा मसला र बहुमूल्य रत्नहरू दिइन्। सभाको रानीले सुलेमान राजालाई दिएको जतिकै धेरै मसला फेरि कहिले ल्याइएन। तिनले प्रशस्त मात्रामा सुन, चाँदी र मसला ल्याएकी थिइन् र त्यो सुलेमानलाई उपहारको रूपमा दिइन्। 11-12 पदमा भनिएको छ, हिरामका जहाजहरूले ओपिरबाट सुन ल्याउँथे, त्यहाँबाट तिनीहरूले चन्दनको काठ र बहुमूल्य पत्थरहरू जहाजमा पनि ल्याउँथे। राजाले यी चन्दनका काठहरूबाट परमप्रभुको मन्दिर र तिनका राजमहलको निम्ति अड्याउने खम्बाहरू बनाए। अनि गाउनेहरूका निम्ति बेडा र सारङ्गी यिनै काठका पनि बनाए। यति धेरै चन्दनको काठ कहिले पैठारी गरिएको थिएन र त्यस बेलादेखि यसो देखिएको पनि छैन। अनि 13 पदमा भनिएको छ, सुलेमान राजाले सेवाकी रानीलाई राजाले आफ्नो राजकीय उदारताले दिएका सबै कुराहरू बाहेक तिनले इच्छा गरेर मागेका सबै कुरा दिए। त्यसपछि तिनी लावा लस्कर साथ आफ्नो देशमा फर्किन्। मित्र, सभाको रानीको कथा धेरै जन मध्येको एक उदाहरण हो जो त्यस समयमा परमेश्वरको बारेमा थाहा पाएका थिए, परमेश्वरलाई अपनाएका थिए अनि उहाँलाई ग्रहण गरेका थिए। त्यस्तै गरी प्रेरितको पुस्तकले केही निश्चित धर्मान्तरको वा विश्वासमा मन परिवर्तनको रेकर्ड दिन्छ, जस्तै कुशको नपुसक, टार्ससको साउल र कर्नेलियस। तर हामी जान्दछौ कि वास्तवमा त्यहाँ हजारौं त्यस अवधिमा ख्रिष्टलाई थाहा पाएर उहाँलाई अपनाए। अनि सुलेमानको दिनमा इसरायलहरूको साक्षी यरूसलेमको मन्दिरद्वारा पनि परमेश्वरलाई हजारौंले थाहा पाएर उहाँलाई अपनाए। अहिले हामीलाई केही सुनको बारेमा भनिएको छ जुन सुलेमान कहाँ आएथ्यो। 14-16 पदमा भनिएको छ, सुलेमान कहाँ वर्षेनी आउने गरेको सुनको तौल 23 टन थियो। त्यस बाहेक पैकारीहरू र व्यवसायीहरू र अरब देशका सबै राजाहरू र प्रादेशिक राज्यपालहरूबाट मसुलहरू आउँथ्यो। सुलेमान राजाले पिटेका सुनका 200 ठूला ठूला ढालहरू बनाए। हरेक ढाल बनाउन 3.5 किलोग्राम सुन लागेको थियो। यसको मतलब राज्य समृद्धताको चरम बिन्दुमा पुगेथ्यो। वास्तवमा दाउदले नै यो अवस्थामा ल्याएको थियो। अहिले सुलेमानले चाहिँ त्यो समृद्धताको, प्रशस्तताको र शान्तिको आनन्द भोग गरिरहेका छन्। यसपछि पद 22 हामी पढ्छौ, यस प्रकार लेखिएको छ, हिरामका जहाज साथै समुद्रमा सुलेमान राजाका व्यापारी जहाजहरूका एक बेडा थियो। 3-3 वर्षमा यी व्यापारीहरूले सुन, चाँदी, हस्ती हाड, ढेडुहरू र बाँदरहरू लिएर आउँथे। मित्र, यी सबै विलासिताका साधनहरू हुन्। बाँदरहरू मनोरञ्जन तमासाको लागि थिए र यिनीहरू सुलेमानको चिडियाघरमा राखिएका थिए। मजुरहरू सुन्दरताको निम्ति थिए, सुन र चाँदी र हात्ती दाँतहरू शानदार सजावटको लागि थियो। अमित्र, यो कुराको ध्यान दिनुहोस् जुन सुलेमानको राज्यको एक दयनीय कुरा छ। तिनलाई सारा संसारलाई साक्षी दिन बोलाइएको छ र संसारको उसको ढोकातिर आइरहेको छ, तर तिनी के गर्छन्? तिनी आफ्नो समय र तागत, आफ्नो पैसा, बाँदर र मजुरहरू हात्ती दाँतहरूमा आफूलाई सन्तुष्ट गर्न बिताउँछन्। 23 र 24 पदमा भनिएको छ, सुलेमान राजा धन सम्पत्ति र बुद्धिमा पृथ्वीका अरू सबै राजाहरूभन्दा श्रेष्ठ थिए। परमेश्वरले तिनको हृदयमा हालिदिनु भएको बुद्धि सुन्नलाई सारा संसारका मानिसहरू सुलेमान कहाँ दर्शन गर्न आउने गर्थे। यस अवधिमा राज्य समृद्धताको चरम बिन्दुमा पुगेको थियो र इमानदार विश्वासयोग्य साक्षीद्वारा चरित्र चित्रण गरिएको थियो। हामीले त्यो सभाको रानीको जीवनमा सत्य भएको पाएका थियौं र हामीलाई अहिले भनिएको छ धेरै अरू यरूशलेममा आए। सुलेमानद्वारा संसारलाई वास्तविक साक्षी, परमेश्वरको निम्ति साक्षी दिइएको थियो। 25 पदमा भनिएको छ, त्यसरी आउने हरेकले प्रतिवर्ष आफ्नो कोसेली, चाँदी, सुनका चीजहरू, लुगाहरू, हात हतियारहरू, मसलाहरू, घोड़ा र खच्चरहरू ल्याउँथे। अनि 26 पदमा भनिएको छ, सुलेमानले रथहरू र घोड़ाहरू जम्मा गरे। तिनका 1400 रथहरू र 12,000 घोड़ाहरू थिए जो तिनले रथहरू राख्ने शहरहरूमा र आफूसित यरूशलेममा पनि राखे। सुलेमानले घोड़ाहरू थुपारे जुन परमेश्वरको आज्ञाको विपरीत थियो। अनि 27 देखि 29 पदमा भनिएको छ, राजाले यरूशलेममा चाँदी, ढुङ्गै सरह र देवदारहरू चाहिँ पहाड़का जंगली अंजीरका बोटहरू सरह धेरै थुपारे। सुलेमानको घोड़ाहरू मिश्र देश र क्वेबाट पैठारी गरिएका हुन्थे। राजाका व्यापारीहरूले ती क्वेबाट किनेर ल्याउँथे। तिनीहरूले मिश्र देशबाट चाँदीका 600 सिक्का दामको एउटा रथ र चाँदीको 150 सिक्का दामको एउटा घोड़ा पैठारी गर्थे। तिनीहरूले हितीहरूका र अरामीहरूका सबै राजाहरू कहाँ ती निकासी गर्थे। सुलेमान वास्तवमा प्रशस्त धन सम्पत्ति राज्यमा बनाएथे। उसले सुन चाँदी बहुमूल्य पत्थरहरू थुपारेथे। यिनीहरूको थुपार्ने काममा तिनी व्यस्त थिए। मेरो मित्र, तपाईँ आज के कुरामा व्यस्त हुनुहुन्छ? परमेश्वरको वचन अरूलाई दिने काममा व्यस्त हुनुहुन्छ कि बाँदर र मयूर र सुन चाँदी धन सम्पत्ति थुपार्ने काममा व्यस्त हुनुहुन्छ? के तपाईँ परमेश्वरको वचनको लागि भन्दा आफ्नो विलासिता र मनोरञ्जनको निम्ति धेरै खर्च गर्नुहुन्छ? आज धेरै पैसा परमेश्वरको कार्यको निम्ति भन्दा अन्य संसारिक कुराहरूमा खर्च गरिन्छन्। अनि त्यति मात्र होइन कि धेरै मानिसहरू परमेश्वरको लागि समय दिनको सट्टामा अन्य संसारिक कुराहरूमा व्यस्त छन् र परमेश्वरको निम्ति कुनै समय छैन। मेरो मित्र, परमेश्वरले हामीलाई संसारको निम्ति गवाही हुनलाई बोलाउनु भएको छ।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ 98-470-35-679, 98-470-35-679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।